नमस्कार, रेडियो कार्यक्रम नालीबेलीमा हार्दिक स्वागत गर्न चाहन्छु यहाँहरूलाई। कार्यक्रम नालीबेली हरेक हप्ताको बिहिबार बिहान 8 देखि 8:30 बजेसम्म सुनिरहनु भएको छ। यो कार्यक्रममा हामी खास गरी सङ्घर्षमय जीवन बिताएका व्यक्तित्वहरूसँग कुराकानी गर्छौँ। आजको कार्यक्रम नालीबेलीमा पनि हामी एकजना सङ्घर्षशील व्यक्तित्वसँग कुराकानी गर्दैछौँ, जसले लामो समयदेखि मुक्तकमयाको हकितका लागि काम गर्दै आउनु भएको छ। समाजसेवी पनि हुनुहुन्छ, जित बहादुर चौधरी हुनुहुन्छ। उहाँ चाहिँ स्वयं मुक्त कमैया पनि हुनुहुन्छ। अहिले मुक्त कमैयाहरू कस्तो जीवन बिताइरहेका छन्?
हामी मुक्त कमैयाहरू दास्ताको रूपमा काम गर्दै आइरहेका थियौँ र हामी लामो सङ्घर्ष गर्यौँ। लामो सङ्घर्षपछि राज्यले, सरकारले 2057 सालमा शेरबहादुर देउपा प्रधानमन्त्री भएको बेला कमैया मुक्ति घोषणा गर्यो। कमैया मुक्ति घोषणा पश्चात हामीहरूलाई राज्यले पहिचान पत्र, परिचय पत्र त दियो, तर वर्ग विभाजन गरेर क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग भनेर राज्य आफैले यसरी हामी मुक्त कमैयाहरूलाई फुटाउने किसिमको विभाजन गरी हामीलाई परिचय पत्र दियो र हामी तै पनि लामो समयदेखि दुःख भोग्दै दास्ताको रूपमा काम गर्दै आउँदा राज्यले मुक्ति घोषणा गरेपछि हामी चाहिँ खुसीले एकदमै अघि बढ्यौँ र फेरि पनि पुनः लामो सङ्घर्ष गर्दै आउँदा राज्यले घरवासको लागि, बासको लागि भनेर जमिन दियो र जमिन पनि नदीको नजिकै।
त्यसले गर्दा के समस्या भइरहेछ? खास गरी
कञ्चनपुरको हकमा 65 घर परिवारले तपाईँको यता पचकरिया भन्ने ठाउँ, त्रिभुवन बस्तीको प्रशासनको किता बस्ती भन्ने ठाउँमा उहाँको स्थानीय बासिन्दाले बस्न नदिएको अवस्था र उहाँहरू 65 घर परिवारलाई अझ पनि कञ्चनपुरमा भूमि सुधारले, पुनर्स्थापन समितिले अझ पनि कुनै व्यवस्था गर्न नसकेको अवस्था छ। तपाईँको कञ्चनपुरकै हकमा बाढीबाट विस्थापित भएका बाढी पीडित नौखरी, धरमपुर, खेला, आन्द्रा जिल्लाका मुक्त कमैयाहरू 155 परिवारको चाहिँ जमिन, घर जमिन जम्मै बगाएर लगेको छ। 155 घर परिवार बिचल्लीमा छन्। कोही सामुदायिक वनको किनारमा बसिरहेछन्, कोही चाहिँ भाडामा बसेको अवस्था छ। 155 परिवारहरू जमिन पाएर पनि बाढीले बगार लग्यो, त्यस्तो समस्या भएको छ। सामुदायिक वनको जङ्गलको किनारमा भएको अहिले तपाईँको कञ्चनपुरको ताजा समाचार, हात्ती आतंक सुन्नुभयो होला, एकजना मुक्त कमैया महिलाको हात्तीले मारेको अवस्था छ। त्यसैले जमिन पनि हामीले ठिक ठाउँमा पाएनौँ भन्ने लाग्छ मलाई।
जितबहादुरजी, तपाईँ सङ्घ संस्थातिर पनि आबद्ध हुनुभयो, कति सालमा आबद्ध हुनुभयो तपाईँ?
म 2057 सालमा कमैया मुक्ति घोषणा भए, म 2057 सालदेखि नै एनजिओले अब मुक्त कमैया शिविरमै आएर समात्यो। जब हामी मुक्त कमैया हुँदा हामीले कुनै बैठकमा जान नपाउने अवस्था थियो, जमिनदारले मालिकले जान नदिएको अवस्था थियो। एनजिओले अब हामीलाई, एनजिओ, बुद्धिजीवी, राजनीतिक दल सम्पूर्ण ले मुक्त कमैयाको हितको लागि सङ्घर्षमा साथ दिँदै आयो र 2057 सालदेखि म लगायत मेरा साथीहरू सङ्घ संस्थामा आबद्ध भएर हामी अघि बढिरहेका छौँ।
आफ्नो जीवनमा तपाईँले कतिको सङ्घर्ष गर्नु भएको छ?
अब जब मुक्ति घोषणा पश्चात मैले कुनै सङ्गठनमा, संस्थामा जान नपाएको र जब म मुक्त भए, जमिनदारबाट स्वतन्त्र भए, त्यसपछि मैले जिल्लामा सिडिओ कार्यालयमा, भूमि सुधारमा, वन कार्यालयमा हुँदै अन्य अन्य जिल्लामा, 5 जिल्लामा सङ्गठनको प्रतिनिधि भएर र हामी चाहिँ केन्द्रीय ठाउँमा सिंहदरबारसम्म पटक पटक सङ्घर्ष गर्दै आएँ। तपाईँको काठमाडौँको हामी 3 कुने सहरकै जमिन कब्जा गरेर बस्यौँ। हामीले ठुलो आन्दोलन गऱ्यौँ र अहिले पनि आन्दोलनमै छौँ।
अहिले के गर्दै हुनुहुन्छ खास गरी तपाईँ?
अहिले अब सङ्गठनमा मैले सदस्यको हिसाबमा छु। मैले मुक्त कमैया समाजको पूर्व जिल्ला अध्यक्ष र पूर्व केन्द्रीय कार्यवाहक महासचिवको रूपमा काम गर्दै आइरहेको थिएँ र अब हामीले सङ्गठनको नेत पनि सबैलाई जिम्मा दिनुपर्छ भनेर अरू साथी चाहिँ लडिराख्नुहुन्छ। हामी चाहिँ बस्तीबाट बस्तीबाट हामीले मान्छे जमा गर्नुपर्छ कि शक्ति प्रदर्शन गर्नुपर्छ कि, त्यो किसिमको कार्यक्रम गरिरहेका छौँ। सङ्गठन निर्माणका कार्यक्रममा हामी चाहिँ सङ्गठनलाई सहयोग गर्दै आइरहेका छौँ।
अहिले तपाईँहरूलाई घरतन्त्र चलाउन कतिको सजिलो अप्ठ्यारो छ?
जितको पार्जन गर्न त साह्रै गाह्रो छ। पात्रता भनेको घरवासको लागि दिएको छ र तपाईँको अब नदीको नजिक जङ्गलको छेउमा दिएको हुनाले यसपालिको 5 कठाले कमसेकम 6-7-8 महिना त खान लाउन पुग्थ्यो, तर यसपालि चाहिँ बालीमा चाहिँ किट पतङ्ग लाग्ने, हात्तीले बाली खाइदिने गर्दा त्यो पनि अब हामीसँग 1-2 क्विन्टल पनि फलाउन पाएन यसपालि। र अहिले अब हाम्रो रोजगारको कुनै छैन, अब यो त रोजगारको लागि योग्यता चाहियो, शिक्षा चाहियो, पढे लेखेको हुनुपर्ने भयो। अब हाम्रा बालबालिकाहरू भर्खर पढिरहेका छन्, उनीहरू जागिर पाउने कुरै छैन। अहिले हामीले रोजगारी भनेको दैनिक ज्याला मजदुरी गर्ने हो, दैनिक ज्याला मजदुरीमा पनि 300 रुपियाँ मात्र पाउने गरेको अवस्था छ र 300 र खर्च हेर्दा चाहिँ थुप्रै खर्च, बच्चालाई पढाउनु पर्यो, उपचार गर्नु पर्यो, बिमारी परेपछि घरको सम्पूर्ण दैनिक खर्च, दिनभरि काम गर्यो अनि त्यसपछि बोकेर ल्याउनु पर्ने अवस्था छ, गाह्रो छ। भूमि सुधारले जुन आय आर्जनका लागि ऋण भन्ने दिने भन्ने कुरो थियो घुम्ती कोष, त्यो पनि अहिले चाहिँ उसले बन्द गरेको अवस्था छ। केही सानोतिनो व्यापार गरौँ भन्ने त्यो पनि आफूसँग छैन, घर चलाउन साह्रै कठिन छ अहिलेको अवस्था।
सरकारले 5 कट्टा जमिन दियो, त्यस पछाडि अतिरिक्त के अरू कुरा के उपलब्ध गराएको थियो तपाईँलाई?
अब सम्झौताहरू त धेरै भयो सरकारसँग, 10 बुँदे सम्झौताहरू भए, 8 बुँदे भए, 7 बुँदे भए, पटक पटक सम्झौता सन्धि मात्र गर्ने, 5 कट्ठा अब घरवासको लागि भनेर जग्गा उपलब्ध गरायो, त्यो पनि सम्पूर्ण मुक्त कमाइहरूले नपाएको अवस्था छ। मैले कञ्चनपुरकै भन्दे 65 जनाले सट्टा भर्न नपाएको अवस्था छ, 35 जनाको घरवासै नभएको र 155 जनाले जमिन पाएर पनि बाढी प्रभावित भएर, बाढी विस्थापित भएर 155 जना चाहिँ जङ्गलको छेउमा बसेको अवस्था छ। अब सरकारले घर निर्माणको लागि नगद रकम उपलब्ध गराउने भनिए तापनि सम्पूर्ण कमैयाले पाएका छैनन् र घर निर्माणकै लागि भनेर 35 क्युफिट भनेर निशुल्क काठ उपलब्ध गराउने भनिए तापनि तपाईँको 10% जतिले मात्र 35 क्युफिट काठ पाएको अवस्था छ, अरू चाहिँ सरकारले त्यस्तो गरेको छैन। सम्झौता गर्ने तर काम नगर्ने अवस्था देखिएको छ। सरकारले गरेको आफैले गरेको सम्झौता अनुसार काम भएकै छैन।
अरू कामहरू के गर्नुभयो तपाईँले?
मैले उसरी सङ्गठनमा थिएँ, अब सङ्गठनमा हेर्दा म चाहिँ अब मतदाता शिक्षा भन्ने कार्यक्रम कञ्चनपुरमा चाहिँ अब हामीले कमसेकम मुक्त भयौँ, मुक्तपछि अब घरवास पनि पायौँ र त्यसपछि अब हाम्रो चाहिँ निर्णय गर्ने ठाउँमा हाम्रो पहुँच हुनुपर्छ भन्ने उद्देश्यले मुक्त कमैया समाज लगायत हाम्रा सपोर्टर सङ्घ संस्थाहरू मिलेर साझेदारीमा फोटो सहितको मतदाता नामावलीमा मतदाता शिक्षा भन्ने कार्यक्रममा मैले काम गरेँ। अब हाम्रो मान्छे पनि निर्णय गर्ने ठाउँमा पुग्नुपर्छ, जबसम्म निर्णय गर्ने ठाउँमा हाम्रो मान्छे हुँदैन तबसम्म त्यहाँ चाहिँ हाम्रो सुनाइ हुँदैन, हाम्रा कुराहरू आउँदैनन्, हाम्रा एजेन्डा आउँदैनन् भनेर हामीले अब हरेक मान्छेलाई चाहिँ फोटो सहितको मतदाता नामावलीमा कसैले पनि छुट्नु हुँदैन र अब चाहिँ हाम्रो मान्छे चाहिँ स्थानीय स्तरमा होस्, चाहिँ जिल्ला स्तरमा होस्, चाहिँ केन्द्रीय स्तरमा पुगाउने भनेर हामीले त्यसरी अब नेपाल सरकारलाई पनि सहयोग गरेकै छौँ। अब पहिलाको विगतका गतिविधिहरू, विगतका दिनहरू सम्झँदा म जो सङ्गठनले मलाई माथिसम्म पुर्यायो, मैले आज यो शुक्ला फाटा एफएममा बोल्ने मौका पनि मलाई सङ्गठनले नै दियो। तपाईँको अहिले लाखौँ मान्छेहरू शुक्ला फाटा एफएम सुनिरहेका हुन्छन् अनि उहाँहरूले कमसेकम लो जित बहादुर भनेको यहाँसम्म पुग्यो भन्ने कुरो आयो। म धेरै अघि बढेको छु, मेरो आर्थिक स्थिति चाहिँ त्यस्तो नभए तापनि कमसेकम म आफ्नो गाउँको, आफ्नो बस्तीको अथवा आफ्नो गाविसको मुक्त कमैयाहरूका लागि मुक्त कमैयाहरू मात्र नभएर अन्य अब आरक्षित विस्थापित सुगमवासी महिला पीडितहरूको लागि मैले कमसेकम हल्का कुराहरू वकालत गर्न सक्ने भएको छु।
जीवनको भोगाई के हो जस्तो लाग्यो तपाईँलाई खास गरी?
जीवनको भोगाई अब लगनशील रहेर इमान्दारीका साथ सङ्गठनमा साथ दिँदै आउनुपर्छ। आफूले कुनै बदमासी गर्नु हुँदैन। मैले बदमासी गरेको भए म यहाँसम्म पुग्नेवाला थिएन।
सफलता पाउनको पछाडिको कारण के हो तपाईँलाई?
अब सुरुमा त यो सोच्न नसक्ने, मैले नचिताएको म यहाँसम्म पुग्छु, मैले यत्रो साथीहरू बनाउँछु भनेर अब मुक्त कमैया छँदाखेरि यो सोच्नै नसक्ने अवस्था भएको छ। एकदमै खुसी लागेको छ। हजारौँ हजार साथीहरू मैले प्रत्येक जिल्लामा बनाएको छु। तपाईँको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर मात्र नभएर अन्य जिल्लाहरूमा पनि मैले बनाएको छु। यो जम्मै मलाई लाग्छ हाम्रो दुःखले, हाम्रो पीडाले यहाँसम्म पुर्यायो। जब मानिसमा आपद विपद पर्दैन, जब मान्छेमा ठेस लाग्दैन, तबसम्म मान्छेले उसले सिक्दै सिक्दैन। हामीले जिन्दगीमा धेरै दुःख गऱ्यौँ, भोगाई थुप्रैहरू भए, कति यातनाहरू सहनु पर्यो। तपाईँको 20-20 घन्टा काम गर्नुपर्ने भयो दैनिक, अनि त्यत्रो दुःख गरेर अब आफ्नो सुख होला भनेर सङ्घर्ष गर्दै आयौँ र सङ्घर्ष गर्दाखेरि हामीलाई चाहिँ केही उपलब्धि प्राप्त हुँदै आए। त्यही उपलब्धि प्राप्त भएपछि ल हामी चाहिँ अब सङ्गठनमा लाग्नै पर्छ, सङ्गठन बिना केही होइन भनेर त्यस्तो सिकाइ भयो र म चाहिँ त्यहाँ मलाई मेरो मन चाहिँ ल सङ्गठनमा लाग्नै पर्छ भन्ने त्यस्तो आयो।
त अहिले तपाईँले आफूले सोचेको जस्तो परिवर्तन पाउनु भयो जस्तो लाग्छ तपाईँलाई?
अब मेरो जीवनमा, मेरो व्यक्तिगत जीवन हेर्दाखेरि म सुरुमा सानो 5-जनाको टिम बसे पनि त्यो सानो टिममा पनि बस्न बोल्न नसक्ने एकदमै लजाउने किसिमको थिएँ र अहिले आएर मैले जस्तो सुकै कार्यक्रममा गएर आफ्ना कुराहरू राख्न सक्ने, आफ्ना समाजका कुराहरू राख्न सक्ने, आफ्नो सङ्गठनका समूहका प्रस्तावहरू चाहिँ त्यहाँ प्रस्तुत गर्ने भएको छु। अवश्य पनि म परिवर्तन भएको छु। हामी चाहिँ सम्पूर्ण मुक्त कमैयाहरू धेरै अघि बढेका छौँ भन्ने लागेको छ मलाई।
कार्यक्रम नाली बेलीमा आइदिनु भयो, आफ्ना भनाइहरू राखिदिनु भयो, धन्यवाद। जितबहादुरजीसँगको कुराकानी सँगै कार्यक्रम नाली बेलीबाट बिदा माग्ने बेला भएको छ। यदि तपाईँले पनि सङ्घर्षमय जीवन बिताउनु भएको छ, तपाईँ पनि रेडियो कार्यक्रम नाली बेलीमा आफ्ना भनाइहरू राख्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ 0995257977 र 0995211615 फोन गरेर पनि कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। हस् त, आजको लागि नाली बेली कार्यक्रमबाट प्राविधिक मित्रसँगै म सुरेन्द्र पालपाली पनि बिदा माग्छु। नमस्कार।